رب کا کلام ہے ہر آن ہے فضیلت، آؤ عمل کرے یہ ہے قرآن کی نصیحتیں۔
الحمد للہ رب العالمین والصلاة والسلام على سید الانبیاء والمرسلین، اما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله۔ پیارے پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، ہم آج پھر اپنے پروگرام قرآن کی نصیحتیں اس میں آپ کو خوش آمدید کہتے ہیں۔ ہو سکے تو حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے۔ مدنی چینل کے ناظرین، قرآن کی نصیحتیں اس پروگرام میں آج ہم جس نصیحت پر بات کرنے جا رہے ہیں وہ ہے سورۃ الحجرات کی آیت نمبر 11۔ اللہ تبارک و تعالی ارشاد فرماتا ہے، یا ایھا الذین آمنوا لا یسخر قوم من قوم عسى ان یکونوا خیرا منہم ولا نساء من نساء عسى ان یکن خیرا منہن ولا تلمزوا انفسكم ولا تنابزوا بالالقاب بئس الاسم الفسوق بعد الايمان ومن لم يتب فاولئك هم الظالمون۔ ترجمہ کنز العرفان، اے ایمان والو، مرد دوسرے مردوں پر نہ ہنسیں، ہو سکتا ہے کہ وہ ان ہنسنے والوں سے بہتر ہوں، اور نہ عورتیں دوسری عورتوں پر ہنسیں، ہو سکتا ہے کہ وہ ان ہنسنے والیوں سے بہتر ہوں، اور آپس میں کسی کو تانا نہ دو اور ایک دوسرے کے برے نام نہ رکھو۔ مسلمان ہونے کے بعد فاسق کہلانا کیا ہی برا نام ہے، اور جو توبہ نہ کریں تو وہی ظالم ہیں۔ ناظرین، اس آیہ مبارکہ میں مسلمانوں کو تین نصیحتیں فرمائی گئی ہیں۔ پہلی نصیحت یہ ہے کہ مرد عورت ایک دوسرے پر نہ ہنسیں، اور دوسری بات، آپس میں کسی کو بھی تانا نہ دیں، اور تیسری بات، ایک دوسرے کے برے نام نہ رکھو۔ مفسرین نے لکھا کہ اس آیہ مبارکہ سے چند مسائل معلوم ہوتے ہیں۔ ایک تو یہ ہے کہ مسلمان کو گدا کہنا، اسے کتا کہنا، اس طرح جانوروں کے نام لینا، فرمایا کہ ایسا نہیں کرنا چاہیے، اس سے گویا کہ ممانعت کر دی گئی ہے۔ اور دوسری بات یہ ہے کہ جس گناہگار نے اپنے گناہ سے اللہ تبارک و تعالی کی بارگاہ میں توبہ کر لی، پھر اسے اس گناہ کا تانا دینا یہ بھی منع ہے، ایسا بھی نہیں کر سکتے۔ اور تیسری بات، مسلمان کو ایسے لقب سے نہ پکارو جو اسے ناگوار ہو، اگرچہ کہ وہ عیب اسی کے اندر موجود بھی ہو۔ مثال کے طور پہ، کوئی شخص لنگڑا ہے تو اسے کہنا او لنگڑے، کوئی اندھا ہے تو اسے کہنا او اندھے۔ اب یہ وصف اس کے اندر موجود تو ہے، لیکن پھر بھی اسے اس طرح کہنا یہ دل آزاری کا سبب ہے، اور قرآن نے اس سے منع کر دیا، اگرچہ کہ یہ بیماریاں اس بندے کے اندر موجود ہیں تب بھی منع کر دیا گیا۔ اور چوتھی بات، جو لقب نام کی طرح بن گئے ہوں کہ اب اسے تکلیف نہ ہوتی ہو، کیونکہ بعض القاب ایسے ہوتے ہیں کہ وہ نام کی طرح ہی جانے پہچانے جاتے ہیں، لوگ نام سے کم جانتے ہیں، اس لقب سے زیادہ جانتے ہیں، اور ان القاب سے اس بندے کو پکارنا اسے برا بھی نہیں لگتا، इससे तकलीफ भी नहीं होती, तो उलमा ने लिखा कि ऐसे अलकाब से पुकारना यह मना नहीं है, जैसे आमश कहना या आरज कहना। ऐसे अलकाब ना तो बंदे को तकलीफ देते हैं और ना ही आम तौर पे सामने वाला शख्स ऐसे अलकाब से बुलाए जाने पर नाराज होता है, और यह मायूब भी नहीं है। इसलिए उलमा ने लिखा कि यह मना नहीं है। अब कौन से ऐसे हैं कि जो लेने चाहिए और कौन से नहीं लेने चाहिए? देखें, दुनिया वसी है, अहकाम वसी है, किताबें भरी पड़ी हैं। अब हर चीज को कूजे में बंद कर देना और समझा देना एक ही प्रोग्राम में, ये मुश्किल है। तो हमारे उलमा, ये अल्लाह की तरफ से नेमत है कि अहले इल्म हजरात का साया हमारे ऊपर मौजूद है। और कुरान क्या कहता है, फसअलू अहले जिक्र इन कुंतुम ला तालमून। अगर हम नहीं जानते तो हमें हुक्म यह दिया गया कि हम अहले इल्म हजरात से पूछें, इस्तिफसार करें। और दावत इस्लामी ने ये मामला तो बड़े आसान कर दिए। दारुल इफ्ता अहले सुन्नत, उनका कयाम कई इलाकों में मौजूद है, जो मशहूर इलाके हैं, जो आपके करीब दारुल इफ्ता अहले सुन्नत पड़ता है वहां पर जाके मसाइल पूछे जा सकते हैं। और अगर ऐसी सूरत ना भी बन सके तो मोबाइल फोन की सहूलत मौजूद है, नंबर्स दिए गए हैं और नंबर्स आपको स्क्रीन पर दिखाए भी जा रहे होंगे, तो इन नंबर्स पर राबिता करके हम मसाइल पूछ सकते हैं। कौन सा रकब किसका लेना चाहिए, किसका नहीं लेना चाहिए, इसके बारे में आगाही हासिल करने के बाद ही स्टेप लेना चाहिए। और इंसान कहा भी उसे ही गया है कि बेहतरीन शख्स वही है कि जो आगे बढ़ने से पहले, कदम उठाने से पहले उसके बारे में जानकारी रखता है, और नहीं है तो मालूमात करता है कि शरी पॉइंट ऑफ व्यू से ये अमल कैसा है, मुझे करना भी चाहिए या नहीं करना चाहिए। तफसीर सिरातुल जिनान में कुरान पाक की आयत मुबारका के हवाले से हजरत अब्दुल्ला इब्ने अब्बास रजी अल्लाह तआला अन्हुमा का फरमान मौजूद है। आप फरमाते हैं कि हजरत साबित बिन कैस बिन शम्मास रजी अल्लाह तआला अन्हु, आप चूंकि ऊंचा सुनते थे, जब नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की मजलिस शरीफ के अंदर वो हाजिर होते तो सहाबाए किराम अलैहिम रिदवान उन्हें आगे बिठाया करते थे, यानी उनका एहतराम किया जाता था और उनके लिए जगह खाली छोड़ दी जाती थी ताकि वो हजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के करीब हाजिर रहकर कलाम को कमा हक्कुहू सुन सकें। एक दिन ऐसा हुआ कि वो हाजिरी में थोड़ी देर ताखीर से पहुंचे, यानी कुछ ताखीर से आए। जब मजलिस शरीफ में दाखिल हुए तो मजलिस शरीफ तो भर चुकी थी। आप उस वक्त तशरीफ लाए, और कायदा कुलिया ये है, जाबिता ये है, वो आज भी यही है कि जब कोई शख्स आखिर में आए तो जहां जगह मिले वहां पर बैठ जाए। अब वो जगह अगर ना पाता तो जहां आया वहीं पर खड़ा रहता और कलाम को सुना करता था। लेकिन हजरत साबित बिन कैस बिन शम्मास रहमतुल्लाह ताला अलैह देर से आए और आकर नबी अलैहिस्सलाम के करीब बैठने के लिए लोगों को हटाते हुए ये कहते हुए आगे बढ़ गए, जगह दो जगह दो, यहां तक कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के इतना करीब हो गए कि उनके और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के दरमियान में सिर्फ एक शख्स रह गया। उन्होंने उससे भी कहा कि भाई जगह दो, तो आगे से वो कहने लगे तुम्हें जगह तो मिल गई है इसलिए अब बस यहीं बैठ जाओ। हजरत साबित रजी अल्लाह ताला अन्हु गुस्से में आकर उसके पीछे ही जहां जगह मिली थी वहीं पर बैठ गए। जब दिन खूब रोशन हो गया तो हजरत साबित बिन कैस बिन शम्मास रहमतुल्लाह ताला अलैह ने उसका जिस्म दबाकर कहा, तुम कौन हो? उसने कहा, मैं फुला शख्स हूं। हजरत साबित रजी अल्लाह ताला अन्हु ने उसकी मां का नाम लेकर कहा, फुलानी का लड़का। इस पर उस शख्स ने शर्म से सर जो था वो झुका लिया, क्योंकि उस जमाने में ऐसा कलिमा आर दिलाने के लिए, शर्म दिलाने के लिए बोला जाता था। तो बस फिर इस पर अल्लाह तबारक व ताला ने कुरान मजीद फुरकान हमीद में ये आयत मुबारक नाजिल फरमाई, जो सूरह हुजुरात की 11वीं आयत मुबारक है। मदनी चैनल के नाजरीन, मजाक उड़ाने का शरई हुक्म भी समाप्त फरमाइए। उलमा ने लिखा कि एहानत اور تحقیر کے لیے، یعنی توہین اور تحقیر کے لیے زبان سے یا اشارے سے یا کسی اور طریقے سے کسی بھی مسلمان کا مذاق اڑانا یہ حرام ہے، یہ گناہ ہے، کیونکہ اس سے ایک مسلمان کی تحقیر اور اس کی ارضا رسانی ہوتی ہے، یعنی مسلمان کو تکلیف ہوگی۔ اور یہ بات تو بالکل واضح ہے کہ جس نے مسلمان کو تکلیف دی اس نے اللہ اور اس کے رسول کو تکلیف دی، اور جس نے بھی اللہ اور اس کے رسول کو اذیت دی اس کے لیے لعنہم اللہ کے الفاظ قرآن پاک کے اندر موجود ہیں کہ دنیا اور آخرت میں اس پر لعنت ہے۔ تو لہذا کسی بھی مسلمان کی تحقیر کرنا، اسے دکھ دینا، یہ سخت حرام ہے اور جہنم میں لے جانے والا کام ہے۔ کثیر احادیث میں اس فعل سے ممانعت کی گئی اور اس کی شدید مذمت اور شناعت کو بیان کیا گیا، جیسا کہ حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما سے روایت ہے کہ نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، اپنے بھائی سے نہ جھگڑا کرو، نہ اس کا مذاق اڑاؤ، نہ اس سے کوئی ایسا وعدہ کرو جس کی خلاف ورزی کرو۔ اور حضرت حسن رضی اللہ تعالی عنہ سے روایت ہے کہ نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، قیامت کے دن لوگوں کا مذاق اڑانے والے کے سامنے جنت کا ایک دروازہ کھولا جائے گا، اسے کہا جائے گا کہ آؤ آؤ اس دروازے سے داخل ہو جاؤ، تو وہ بہت ہی بے چینی اور غم میں ڈوبا ہوا اس دروازے کے سامنے آئے گا، مگر جیسے ہی وہ اس دروازے کے سامنے پہنچے گا دروازہ بند ہو جائے گا، پھر ایک دوسرا دروازہ جنت کا کھولا جائے گا اور اس کو پکارا جائے گا، آؤ یہاں آؤ، یہاں آؤ، اس طرف آؤ۔ وہ شخص اسی طرح بے چینی اور رنج و غم میں ڈوبا ہوا اس دروازے کے پاس جائے گا تو دروازہ پھر بند ہو جائے گا، اسی طرح اس کے ساتھ یہ معاملہ ہوتا رہے گا یہاں تک کہ دروازہ کھلے گا اور پکار پڑے گی کہ آؤ یہاں آؤ، یہاں اس طرف آؤ، تو وہ نا امیدی کی وجہ سے نہیں جائے گا۔ اس طرح پھر کیا ہوگا کہ وہ جنت میں داخل ہونے سے محروم رہے گا۔ تو میرے چینل کے ناظرین، یہ بہت بڑی محرومی ہے۔ قیامت کا دن ہوگا، نفسا نفسی کا عالم ہوگا، لوگ ایک دوسرے کو پہچان نہیں رہے ہوں گے، سورج کی جو تپش ہے وہ اپنی جگہ پر آگ برسا رہی ہوگی، کھڑا ہونا انسان کے لیے مشکل ہوگا۔ اس نفسا نفسی کے عالم میں اس کے ساتھ جو مذاق اڑاتا تھا، اپنے ہی مسلمان بھائیوں کا مذاق اڑاتا تھا، اس کے ساتھ اس طرح کا بیہیو اختیار کیا جائے گا۔ تو اس لیے ہم سب کو چاہیے کہ ہم اپنے مسلمان بھائیوں کے ساتھ کبھی بھی مذاق نہ اس طرح کریں کہ جس سے انہیں تکلیف پہنچے۔ ہاں، خوش طبعی کرنا یہ جائز ہے، کیونکہ خوش طبعی یا خوش مزاجی یہ ایسے معاملات ہیں کہ جن سے سامنے والے کو تکلیف نہیں ہوتی، بلکہ کبھی کبھی خوش طبعی کرنا یہ سنت بھی ہے۔ حضرت مفسر شہیر حکیم الامت مفتی احمد یارخان نعیمی علیہ رحمت اللہ الوالی آپ فرماتے ہیں کہ نبی پاک صلی اللہ علیہ وسلم سے کبھی کبھی خوش طبعی کرنا یہ ثابت ہے، اسی لیے علماء نے یہ لکھا ہے کہ کبھی کبھی خوش طبعی کرنا یہ سنت مستحبہ ہے۔ لیکن یہ بات تو آپ کے ساتھ خاص تھی کہ مزاح بھی فرماتے اور جھوٹ بھی نہ ہوتا، لیکن جہاں تک دوسرے لوگوں کا تعلق ہے، میرا اور آپ کا تعلق ہے، تو وہ مزاح اسی لیے کرتے ہیں کہ لوگوں کو ہنسائیں گے، خواہ جس طرح بھی ہو سکے، یعنی مقصود ہی ہنسانا ہے۔ اور وہ اس کی وعید بیان کرتے ہوئے نبی پاک صلی اللہ علیہ وسلم نے جو ارشاد فرمایا ہے اس کے مطابق اپنے آپ کو تیار بھی کر لیں کہ ایک شخص کوئی بات کہتا ہے جس کے ذریعے وہ اپنے ہم مجلس لوگوں کو ہنسانا چاہتا ہے، اس کی وجہ سے سوریا ستارے سے بھی زیادہ دور تک جہنم میں جا کر گرتا ہے۔ اللہ تبارک و تعالی ہمیں جائز خوش طبعی کرنے اور ناجائز خوش طبعی سے بچنے کی توفیق بھی عطا فرمائے۔ کون سی جائز، کون سی ناجائز، ہر شخص جان لے یہ مشکل امر ہے، اس لیے علماء سے رابطہ بہت ضروری ہے۔ ताकि हमें पता चल सके कौन सा काम करना चाहिए और किस काम से हमें बचना है। तो मेरे चैनल के नाज़रीन, आइए हम अपने इस प्रोग्राम में, चूंकि हमारे साथ हमारे चंद एक बुजुर्ग इस्लामी भाई भी तशरीफ फरमा हैं, तो हम उनसे सवालात लेते हैं कि वह हमसे क्या पूछना चाहते हैं। मैं दाएं तरफ से इब्तिदा करता हूं, मेरे साथ मोहम्मद हारून अत्तारी भाई मौजूद हैं, हमारे पुराने इस्लामी भाई हैं और बहुत प्यारे इस्लामी भाई हैं। हम इनसे पूछते हैं कि ये हमसे क्या सवाल करना चाहते हैं। जी हारून भाई,
हुजूर अर्ज ये है कि अगर किसी को अल्लाह ताला इबादत की तौफीक दे दे और वो इबादत करते हुए खुद पसंदी में शिकार हो जाए और खुद पसंदी में ऐसा शिकार हो को दूसरों को हकीर समझने लग जाए, उसके लिए आप क्या उसको समझाने के लिए?
खुद पसंदी एक मज़मूम सिफत है और ये उन सिफात में से एक सिफत है कि जो हमारे बातिन को मैला कर देती हैं, यानी बातिन को गंदा कर देती हैं, उसे गुनाहों में मुबतला कर देती हैं। और इसको आप यूं कह लें कि ये तकब्बुर है कि जैसे अपनी जात को अफजल करार देना और सामने वाले शख्स को घटिया समझना, उसकी तहकीर करना, उसे हकीर जानना, ये तकब्बुर है और ये वो सिफत है कि जो अल्लाह तबारक व ताला को नापसंद है। कुरान और हदीस के अंदर इसकी मुजम्मत बयान की गई। अब यहां पर एक बात मैं और भी अर्ज करता हूं कि बनी इसराइल के जमाने में एक शख्स मौजूद था जो बहुत बड़ा आबिद और जाहिद था, बहुत बड़ा इबादत गुजार था। अच्छा, उसी दौर में एक ऐसा शख्स के जो गुनाहगार आदमी था, बहुत सारे गुनाह करने वाला, दिल में एक दिन ख्याल आया कि मैं क्यों ना उनके पास जाता हूं कि जो आबिद हैं, इबादत गुजार हैं, जो जाहिद हैं, गुनाहों से बचने वाले हैं, अल्लाह को राजी करने वाले हैं। उनके पास जब ये पहुंचा तो देखा कि बादल ने इनके सर के ऊपर साया किया हुआ, ये वहां उनके करीब बैठ गया ताकि मुझे इनकी सोहबत मिले, इनकी बरकत मिले। जब ये वहां पर बैठा तो जो आबिद थे यानी इबादत गुजार, उस शख्स के दिल में ख्याल आया कि मैं तो नेक आदमी हूं और ये बंदा गुनाहगार और मेरे करीब आकर बैठ गया, ये कैसे हो सकता है? ये ख्याल आना था और अल्लाह तबारक व ताला को उसकी ये बात पसंद नहीं आई कि उसने तकब्बुर किया, अपने आप को अफजल जाना और एक मुसलमान को, जो अगरचे के वो शख्स जो है एक गुनाहगार था, उसे उसने हकीर समझा। इस पर अल्लाह तबारक व ताला ने उस वक्त के जो नबी अलैहिस्सलाम थे उन पर वही नाजिल फरमाई, उनसे जाके कह दें कि अब अपने जो अमल हैं वो नए सिरे से शुरू करें। जो बंदा गुनाहगार था उसके गुनाह हमने बख्श दिए हैं और जो शख्स इबादत गुजार था उसके सारे के सारे अमल जाया कर दिए। गोया के नए सिरे से दोनों ने अमल करने हैं। जो गुनाहगार था अच्छी नीयत की वजह से पा गया और जो आबिद आदमी था यानी नेक आदमी था, अपनी बुरी नीयत की वजह से उसने अपने अमलों को जाया कर दिया। तो इसलिए खुद पसंदी की जो आफत है ये एक मजमूम आफत है, अपने आप को इसमें मुबतला नहीं होने देना चाहिए कि भाई मैंने 10 साल 20 साल 30 साल 40 साल 50 साल इबादत की है और सामने जो मुझसे मिलने के लिए आ रहा है उसके नामे आमाल में तो अभी एक साल की इबादत भी नहीं है। तो ये बातें नहीं सोचनी चाहिए बल्कि आजजी इख्तियार करनी चाहिए, क्योंकि आजजी जो है ये अल्लाह तबारक व ताला को पसंद है। और आप समझते हैं कि जो फल झुका हुआ होता है लोगों की नजर उसकी तरफ होती है और गोया कि जो झुक जाता है, आजजी इख्तियार करता है, अल्लाह उसे बुलंद फरमाता है। मजीद हम एक और सवाल शामिल सिलसिला करते हैं। हमारे साथ हैं दाएं हाथ पर ही अजीजुल्ला भाई, हम इनसे पूछते हैं कि वो हमसे क्या सवाल करना चाहते हैं।
मेरा सवाल है कि आपस में एक दूसरे को बुरा कहना, कुरान पाक हमें इस बारे में क्या रहनुमाई फरमाते हैं?
आपस में एक दूसरे को बुरा कहना, सूरह हुजुरात में ही अल्लाह तबारक व ताला ने इरशाद फरमाया वला तलमिजू अनफुसकुम, और आपस में किसी को ताना ना दो। कोई बंदा अगर गुनाहगार था, अब तोबा कर चुका है, तो उसे ताना नहीं देना चाहिए, एक दूसरे को बुरा नहीं कहना चाहिए। हाँ, जो बुराई है वो बुराई तो बुराई है, हम ये नहीं कहते कि बुराई बुराई नहीं है, बुराई तो बुराई है, लेकिन दूसरे को बुरा कहना हालांकि वो तौबा कर चुका है, कुरान ने इससे मना फरमाया है। ہاں وہ برا کہنا ہماری زبان سے قول کے ذریعے سے ہو، باتوں کے ذریعے سے ہو، یا وہ اشارے سے ہو، یا کسی کو عیب لگانے سے ہو، کسی بھی طرح سے ہو، سامنے والے شخص کو برا کہنے کی اجازت ہمیں نہیں دی گئی، بلکہ تانا دینے کی مذمت جو ہے وہ احادیث کے اندر بھی موجود ہے۔ حضرت ابو دردہ رضی اللہ تعالی عنہ سے ایک روایت ہے، نبی پاک صلی اللہ علیہ وسلم نے یہ بات ارشاد فرمائی، بہت لان تان کرنے والے قیامت کے دن نہ تو گواہ بنیں گے اور نہ ہی شفیع ہوں گے، یعنی انہیں نہ تو گواہوں میں شامل کیا جائے گا اور نہ ہی کسی کی سفارش کرنے والوں میں ان کا کوئی مقام اور مرتبہ ہوگا۔ تو اس لیے آپس میں ایک دوسرے کو برا نہیں کہنا چاہیے، جو اچھی بات ہے وہ سکھائیں، کسی میں کوئی برائی موجود ہے تو اس کی اصلاح کرنے کی احسن انداز میں کوشش کرنی چاہیے۔ مزید ایک اور سوال ہم شامل سلسلہ کرتے ہیں، ہمارے ساتھ ہمارے بائیں ہاتھ پر محمد رمضان بھائی ہیں، ہم ان سے پوچھتے ہیں کہ وہ ہم سے آج کے اس پروگرام میں کیا سوال کرنا چاہتے ہیں۔
حضور، اگر کوئی زبان سے تو نہ برا کہتا ہو لیکن دل میں برا جانتا ہو یا اشاروں سے اس کی نقل اتارتا ہو، کیا یہ بھی منع ہے؟
جی ہاں بالکل، یہ بھی منع ہے، کیونکہ جو برا کہنا ہے وہ تو برا کہنا ہی ہوتا ہے، یعنی زبان سے برا کہا، اب کسی شخص کو برا اگر اشاروں میں کہا گیا ہے یا اس کی نقل اتار کر اس کی برائی کو بیان کیا گیا ہے، بعض دفعہ ایسا ہوتا ہے کہ بندے کی عدم موجودگی میں اس کی ایسی نقلیں اتاری جاتی ہیں جو اگر اس کے سامنے کی جائے یا اسے پتہ چل جائے تو اسے پسند نہ ہو، وہ اس کو برا خیال کرے گا، تو اس کی ایسی نقلیں اتارنا یہ بھی معیوب ہے، مذموم ہے، اور اس کی بھی ممانعت ہے۔ یہ ایسے ہی ہے جیسے مسلمان کو برا زبان سے کہا، تو زبان سے برا کہنا یہ بھی منع ہے، نقل اتارنا، ایسی نقل اتارنا کہ جو جب اسے پتا چلے تو وہ اس کو برا سمجھے گا، یہ بھی منع ہے۔ اسی طرح اشاروں سے برا کہہ کے مسلمان کو تکلیف دینا یہ بھی شریعت میں منع ہے۔ تو یہ ساری صورتیں ایسی ہیں کہ جو برائی میں داخل ہیں، لہذا اس سے بچنا ہے۔ ہاں اگر نقل کسی کی اتاری جائے اور نقل کسی اچھی بات کی ہے، جیسے اذان کی نقل اتار رہا ہے، تو جو اچھی بات ہے اس کی نقل اتارنا تاکہ مجھے اس سے فائدہ ملے، اس میں کوئی حرج نہیں، یہ جائز ہے۔ کسی ثنا خواہ کے پڑے ہوئے انداز کی نقل کرنا یہ بھی منع نہیں، کیونکہ یہ ایک اچھا وصف ہے۔ ہاں کسی کو ہٹ کرنے کے لیے، ڈی گریڈ کرنے کے لیے، اس کو برا کہنے کے لیے اس کی نقل اتارنا کہ جس سے اس کے دل میں نفرت پیدا ہوگی، اسے ایذا پہنچے گی، شریعت اس سے منع کرتی ہے۔ بلکہ ایک حدیث مبارک میں ہے، ام المؤمنین حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا، آپ اس حدیث کے راویہ ہیں، نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، خدا کی قسم میں کسی کی نقل اتارنا پسند نہیں کرتا اگرچہ کہ مجھے اس کے بدلے میں اتنا اتنا مال دیا جائے۔ اس لیے ہمارے نبی پاک صلی اللہ علیہ وسلم کی جب یہ تعلیمات ہیں تو ہمیں اس سے بچنا ہے۔ مدنی چینل کے ناظرین، ہمارے آج کے سلسلے کا وقت اختتام کو پہنچا، ہم آپ سے اجازت چاہتے ہیں، دعا گو ہیں، اللہ تبارک و تعالی ہم سب کو عمل کرنے کی بھی توفیق نصیب فرمائے۔ آمین بجاہ نبی امین، صلی اللہ تعالی علیہ وآلہ وصحابہ وبارک وسلم۔
رب کا کلام ہے، ہر آن ہے فضیلت، نصیحتیں۔